الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج جمعرات ہے، جمعرات کے دن ہمارے ہاں ابقات جو ایک شعرف کتاب ہے الہیات کے موضوع پر اس کی تشریح ہوتی ہے. آج انشاءاللہ اس کا روح کا جو باب ہے وہ شروع کیا جا رہا ہے. الحمدللہ ایک تدریجی انداز میں چل رہا ہے. اس میں ماشاءاللہ کچھ بنیادی مفاہیم پہلے بتائی گئیں، پھر اس کے بعد ماشاءاللہ یعنی کچھ اصطلاحات بتائی گئیں جو فلسفے کے اصطلاحات ہیں جو استعمال ہو رہی ہیں اس میں، پھر اس کے بعد تجلیات کا موضوع یہ چلا ہے، بڑی تفصیل کے ساتھ تجلیات کا موضوع چلا ہے، پھر اس کے بعد ارادے کا اور ایجاب یعنی گویا کہ تقدیر کا جو موضوع ہے یہ چلا ہے. کافی مشکل موضوع تھا، مطلب جو ہے نا وہ اس وقت، اللہ کا شکر ہے کہ وہ پورا ہوا ہے. اور پچھلی دفعہ اس میں جو اعتراضات لوگوں کے ذہنوں میں آ سکتے تھے اس کے جوابات بھی دیے گئے تھے. آج انشاءاللہ ایک اور معرکہ تلارہ بحث شروع ہو رہا ہے، اور یہ بحث صحیح معنوں میں حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ کے اولو العزمی کی برکت سے شروع ہے. اس موضوع پر بات کافی کم کی جاتی تھی، لیکن حضرت نے ایک عقدہ اس کا جو حل فرمایا جس کی وجہ سے اس پر بات چیت کا دروازہ کھل گیا، اور وہ یہ تھا کہ قرآن پاک کی ایک آیت کی طرف لوگ اشارہ کرتے تھے، یسألونک عن الروح قل الروح من امر ربی، تم سے پوچھا جا رہا ہے روح کے بارے میں، تو ان کو کہہ دو کہ روح تو میرے رب کا امر ہے. اور یہ بھی فرمایا کہ تمہیں اس کے بہت تھوڑے سا علم دیا گیا ہے. تو اس کے بارے میں لوگ فرماتے تھے کہ اس کا علم بہت تھوڑا ہے. حضرت نے ایک نقطہ نکالا اس میں، فرمایا ذرا غور کرنا چاہیے کہ کسے کہا جا رہا ہے. تو ظاہر سیاق و سباق سے پتہ چلتا ہے کہ یہ سائلین جو تھے یہودی تھے، انہیں نے روح کے بارے میں پوچھا تھا، تو ان کو بتایا کہ تمہیں روح کا بہت تھوڑا علم دیا گیا ہے. تو فرمایا تو یہودیوں کے لیے کہا گیا نا کہ تھوڑا علم دیا گیا، اگر کسی مومن کو زیادہ علم دیا جائے تو اس کے بارے میں تو بات نہیں ہوئی. گویا کہ روح کے بارے میں جو ایک انتہائی نازک موضوع تھا، اس کو حضرت شاہ اللہ رحمۃ اللہ علیہ نے تھوڑا سا اوپن کیا ہے. تو اس روح کا جو تعارف ہے اس میں سب سے پہلے روح کی حقیقت کے بارے میں بیان ہے. جیسے میں نے عرض کیا تھا کہ ہماری اب کوشش ہے کہ اس کو جدید انداز میں لکھا جائے. جدید انداز میں لکھنے کا فائدہ یہ ہے کہ عام لوگ کو سمجھ میں یہ بات آ سکے گی، کیونکہ وجہ یہ ہے کہ جس انداز میں پہلے باتیں لکھی گئی ہیں وہ اصطلاحات لوگ نہیں جانتے، اب وہ بنیادی لوگ کی نہیں ہے. تو اس وجہ سے اب نئے سرے سے گویا کہ اس کی بنیادیں بھی بنائی جائیں گی جدید طریقے سے، اور اس انداز میں اس کو پڑھنے کی کوشش کی جائے گی اور سمجھنے کی کوشش کی جائے گی. تو آپ حضرات دیکھیں گے اس میں کتنی جدید باتیں الحمدللہ آ رہی ہیں. اور آج کل دیکھیں، گزشتہ دور میں جو چیزیں مشکل سے سمجھ میں آتی تھی وہ اب مثالیں موجود ہونے کی وجہ سے بہت آسانی کے ساتھ سمجھ میں آ جاتی. مثلا حضرت مثال دیا کرتے تھے آئینے کی، کیونکہ آئینہ اس وقت موجود تھا، لیکن ٹیلی ویژن تو موجود نہیں تھا. ہاں جی، تو اب یہ ہے کہ ٹیلی ویژن کی مثال سے بہت ساری چیزیں زیادہ آسانی کے ساتھ سمجھ میں آ جاتی ہے. آئینے کی مثال اس کے پیچھے رہ گئی ہے. اب یہ مثال موجود ہوتے ہوئے ہم پھر دوبارہ آئینے کی مثال دے تو پھر کیسے رہے گا؟ ہاں جی، ظاہر مطلب ہے کہ फिर दोबारा अपने आप को मुश्किल में डालने वाली बात होगी। अल्लाह पाक ने आसानी दी और हम आसानी को नहीं ले रहे, हम मुश्किल में रहना चाहें तो ये तो अच्छी बात नहीं है। तो अभी आप देख रहे हैं, देख रहे होंगे इंशाल्लाह कि इसमें जदीद तरीन मालूमात, जिसको आजकल के साइंस पढ़ने वाले बहुत अच्छी तरह जानते हैं, लेकिन साइंस पढ़ने वाले भी फलसफा नहीं जानते। तो अगर उनको फलसफे के अंदाज में समझाने की कोशिश की जाए तो उनके लिए तो फलसफा पढ़ना पड़ेगा, जबकि साइंस तो पहले से पढ़ चुके हैं तो उनको साइंस पढ़ने की जरूरत तो नहीं होगी। तो गोया कि आसानी के साथ उनको बात समझ में आ सकी, ये असल में बुनियादी फर्क है। कोशिश हमने की है कि इस तरीके से इसकी बात की जाए। रूह की हकीकत, ये बात सब लोग जानते कि रूह जिस्म के अंदर जिंदगी पैदा करने वाली चीज है और उसकी जुदाई से जिस्म मुर्दा हो जाता है। जिस वक्त गोबर में बदबू पैदा होती है और जोश पैदा होता है तो इस तहफ़ुन और सड़ान से गोबर के अज्जा में कीड़ा पैदा हो जाता है और एक हिस्स हरकत जाहिर हो जाती है। इस हरकत का करीबी सबब रूह ये है, जिस वक्त आदमी मर जाता है तो उसमें मौजूद हिस्स हरकत जाहिर हो जाती है और पत्थर की तरह बेजान बन जाता है। वो चीज़ जिसकी जुदाई से कैफियत पैदा होती है यही रूह ही तो है। अब इस रूह की हकीकत पर गौर करना चाहिए। रूह के बारे में कुछ खसूसी बातें। तजल्ली आजम से शख्स अकबर सबसे पहले अलम अरवाह को हासिल करता है। अब पुरानी बातें सब कुछ काम आएगी। हमने तजल्ली के उनवान से कुछ पढ़ा है ना, तो अब इसको इस्तेमाल भी करना चाहिए ना। तो तजल्ली आजम यूं कह सकते हैं कि अल्लाह जल्ल शानो तक तो रसाई हो ही नहीं सकती, नामुमकिन है। लेकिन अल्लाह जल्ल शानो से जो निज़ाम आ रहे हैं तो हम जो अगर किसी चीज़ को खिताब कर सकते हैं या मुतवज्जे हो सकते हैं, जैसे मतलब हम लोग अल्लाह की तरफ नहीं सजदा कर सकते थे क्योंकि अल्लाह ताला तो हर तरफ है, तो अल्लाह ताला ने एक रुख मुकर्रर कर दिया खाना काबा के जरिए से कि इसको सजदा कर, तो ऐसे कि जैसे मुझे सजदा है, तजल्ली मसजूदी इस पर लगा दिया। तो इसी तरीके से तजल्ली आजम भी है, वो तजल्ली जो सबसे बड़ी तजल्ली है इस कायनात के ऊपर, सबसे बड़ी तजल्ली अल्लाह, उससे आगे कोई कुछ नहीं जानता। हाँ जी, तो ये जो सबसे बड़ी तजल्ली है वो कायनात के ऊपर जो तजल्ली कर रहा है शख्स अकबर पर, तो वो क्या है, वो उसमें पहले सबसे पहले जो कोई चीज ली गई है वो क्या है, क्या है, वो आलम अरवाह है। आलम अरवाह रूह मादियत के अलाइशों से यानी रंग शिकल महदूद मुकैद होने या हिसी शारी की कबूलियत से बिल्कुल पाक होता है, यानी मादी चीज तो है नहीं। मादा की तो वजन भी होता है, मतलब मुख्तलिफ यानी उसकी यानी मुख्तलिफ चीज सिफात होती हैं। अब रूह का क्या पता है, रूह की तो ये चीज़ें नहीं है। तो लिहाजा रूह मादियत से पाक है, इसका रंग भी नहीं है, शिकल भी नहीं है, महदूद भी नहीं है, मुकैद भी नहीं है, उसकी तरफ इशारा भी नहीं किया जा सकता कि यह है रूह। हाँ, मादियत से पाक होने के साथ साथ रूह का एक खारजी हकीकत होना यह भी साबित है कि बाहर से आता है। महज ज़हनी चीज नहीं है, मतलब यह कि ज़हनी चीज़ से मुराद यह है कि एक इंसान के ज़हन में कोई ख्याल है तो एक ज़हनी चीज़ है, लेकिन इस तरह यह ख्याल वाली चीज़ नहीं है, ये बाकायदा एक हकीकत है। बाहर बाहर की दुनिया में एक हकीकत है, ज़हन से बाहर की दुनिया में। चूंकि असल में फलसफे की तरफ से बातें चली थी ना, तो वहाँ बाकायदा जो होती है बातें ज़हनी होती हैं और ख़ारिजी होती हैं। ज़हनी ये होती है जो जहन के साथ ताल्लुक रखती है, वो उसका सारा डोमेन जहन के अंदर होता है, जैसे ख्याल है वहाँ में तमाम चीज़ें, वो ख्याली चीज़ें, वो जहनी चीज़ें। लेकिन ये जो बाकी चीज़ें होती है, मतलब जो बाहर की दुनिया के साथ ताल्लुक रखती है जहन से बाहर, तो वो मतलब जैसे जिसको हम आम तौर पर हकीकी चीज़ कहते हैं, आम तौर पर जिसको हकीकी चीज़ कहते हैं तो उसको हम कहते हैं खारजी। महज ज़हनी चीज़ न होना भी समझना ज़रूरी, अलबत्ता अरवाह की पैदाइश का मुनफरिद यानी स्पेशल होना भी हकीकत है कि ये आम तौर पे इस कायदे से नहीं पैदा हुए जैसे एक चीज़ से दूसरी चीज़ पैदा होती है, या इसको बाकायदा तख्लीक जिस तरह की जाती है यानी मुख्तलिफ असबाब के ज़रिए से, बल्कि अमर रबी से पैदा हुई है। कुल रब मिन अमर रबी मिन अमर रबी, ये क्योंकि इसकी तख्लीक बराह रास्त डायरेक्ट मुकद्दस कानून के तहत है यानी अमर रबी। अब आते वो चीज़ जिस पे उमूमन पहले बात नहीं हुई थी, रूह के अज़ा। पहले रूह के ऊपर बात कोई नहीं है तो रूह के अज़ा के ऊपर बात कैसे होगी? रूह के अज़ा, इसकी ज़रूरत क्यों पेश आई? इसकी ज़रूरत इसलिए पेश आई कि रूह की कुछ ऐसी सिफात हैं जो कि जिस्म के साथ ताल्लुक रखती हैं। बस इंसान बीमार हो जाता है फिर मर जाता है, तो बीमार हो के क्यों मरता है? या उसमें मतलब ये है कि वो एक्सीडेंट से मर जाता है, मतलब ये क्यों ऐसा है? तो इसका मतलब है इसका जिस्म के साथ कुछ ताल्लुक है। हाँ जी, जिस्मानियत उस पर कुछ तारी है लेकिन मुकम्मल तारी नहीं है, क्योंकि कुछ चीज़ें सिफात ऐसी हैं जो खारजी हैं, बाहर से हैं। तो वो क्या है? फिर कुछ ऐसी हैं कि जो बहन बहन है, तो इस वजह से इसके तीन अज्जा बन गए। एक जो खालिसन जिस्मानी है वो रूह हवाई है, जिसको नस्म भी कहा जाता है, और दूसरा जो है ना वो खालिस बाहर से आई हुई है, रूह मलक होती है जो अलम मिसाल से आई हुई है, और तीसरी जो है ना वो जो बेन बेन है वो नफ्स नातिका है। हाँ जी, तो तीन किस्में। बदन हवाई, ये पाकीज़ा हवाई है, वो लतीफ़ हवा जिसको इंसान महसूस नहीं कर सकता लेकिन इसके असर को देखा जा सकता है, और असर यही कि आदमी इससे ज़िंदा होता है। ये कई दफ़ा तहलील होने के बाद अनासर के लतीफ़ बुखारात से पैदा होती है, और ये अज़गज़ा नशोनमा और इदरा की कुव्वतों के हामिल होती है। इसकी लताफत इस हद तक है कि इसका पता भी नहीं चल सकता कि कैसे अंदर जाती है और कैसे बाहर जाती है आती है, हती कि वज़न भी में भी नहीं आ रही। अच्छा, अब नफ्स नातिका को जानने के लिए जो दूसरी किस्म है, इसकी दूसरी जुज है, उसके लिए पहले हमें नफ्स की कुछ थोड़ी सी किस्में बतानी पड़ेगी, फिर पता चलेगा इसका। तो सबसे पहले नफ्स नबाती, क्योंकि पौधे भी जानदार समझे जाते हैं। बल्कि कमाल की बात है, अगर आप इसकी स्टडी करें साइंटिफिक, तो बाद जानवर ऐसे हैं जिनको पौधों में शुमार किया जा सकता है, यानी पौधों की तरह है, और बस पौधे ऐसे जिनको जानवर शुमार किया जा सकता है, पिचर प्लांट। हाँ जी, बस पौधे ऐसे जिनको जानवर बाकायदा शुमार किया जाए, इस तरह बाकायदा यानी उनके सेंसेस है। तो गोया कि दरमियान दरमियान में कहीं मिल जाते हैं, जैसे जैसे फिजिकल केमिस्ट्री केमिकल फिजिक्स है। हाँ जी, तो इस तरीके से मतलब ये कि ये आपस में इनका आपस में इंटरसेक्शन भी हो जाता है। तो नफ्स नबाती, नबाती नफ्स की मिसाल ऐसी जैसे हम किसी चीज़ की गुठली ज़मीन में बोते हैं और पानी हवा और ज़मीन के लतीफ़ अज़ा से इसे हर तरफ घेर लेते हैं, तो गुठली अपने खुदादात कुओं से अज़ाए लतीफ़ा को अपनी तरफ खींच कर इन्हें एक दूसरी सूरत यानी कोम्पल में बदल लेती है। ये खुदादात जो फरमाया गया है, इसकी ये है कि बाकायदा हर पौधे की अपनी एक तरीक़ेकार है डेवलप होने का। बस आप गंदम का बीज बोते हैं तो गंदम का पूरा एक प्रोसेस है जो खुद बहुत होता है। आप सिर्फ पानी देते हैं, खाद देते हैं, या आपका काम है आगे जाकर, वो सारा काम आपके उसमें नहीं है, वो खुद बहुत होता है। तो हर चीज का अपना अपना है, तो ये जो अपना अपना है उसको कौन बताता है, सिखाता है? उधर उसके अल्लाह पाक ने बाकायदा एक मुदब्बिराना निज़ाम इसमें रखा हुआ है, मुदब्बिराना निज़ाम। वो मुदब्बरान निज़ाम आजकल डीएनए कहलाता है। डीएनए बाकायदा इसके अंदर पूरा प्रोग्राम मौजूद होता है कि इसने क्या क्या करना है, इसकी बीमारी क्या है, इसका इलाज क्या है, इसमें ये क्या है, उसमें ये क्या है, सारी तफसीलात उसके अंदर होती है, कंप्लीट प्रोग्राम डीएनए। तो ये नफ्स नबाती में भी होता है, नफ्स हैवानी में भी होता है, नफ्स इंसानी में भी होता है। हाँ और फिर इसे एक बाकायदे निज़ाम मुकर्रर कर दे के मुताबिक अपने जिस्म के नशोनुमा में सर्व करती। इस बाकायदे निज़ाम की तदबीर का सारा प्रोग्राम इसके डीएनए में महफूज होता है। ये वही चीज़ें मैंने कहा जदीद तरीन तरीका है। क्यों, वजह क्या है कि हजरत के वक़्त में तो डीएनए का पता भी नहीं था। अब हजरत ने उसको बड़ी मुश्किल से समझाया था इन चीज़ों को, तो हम हमारे पास डीएनए आ गया तो डीएनए के जरिए से हम बस सिर्फ इशारा कर लेते, बाकी लोग समझ जाएंगे भाई ये तो क्या चीज़ है, जो पहले से डीएनए को जानता होगा। नहीं जानता तो इंटरनेट को खोले और डीएनए लगते ना, आ जाएगा सब, बहुत कुछ सामने आ जाएगा। तो ये है मस्कूरा मिसाल में गुडली के अंदर का जो कोम्पल इससे बाहर निकलता है वो बाद में इससे बनने वाले पौधे का पूरा नुमाइंदा होता है, प्रोटोटाइप होता है। प्रोटोटाइप यानी जो कुछ बाद में सारा कुछ बड़े लेवल पे बनना होता है वो छोटे लेवल पे सब चीजें मौजूद होती है। हाँ छोटे लेवल पर सारी चीजें उसके अंदर मौजूद होती है। नफ्स हैवानी, अब देखिए मैंने एक पैराग्राफ में इसको कर लिया, ये हजरत का पूरा बाब चैप्टर है उसमें आपका है, उसकी वजह कौन को तो करना पड़ता था, वो तो उनकी तो मजबूरी थी। एक चीज को समझाने के लिए कितनी मिसालें देना होती है उनको, हमें वो जरूरत नहीं है वो, क्योंकि हम हमारे पास बहुत सारी चीजें पहले से मौजूद है, सिर्फ रेफरेंस की जरूरत है। नफ्स हैवानी, हैवानात और इंसानों में जब मुरकबात अर्जिया की अफूनत अपने इंतहा को पहुंच जाती है, मसल मादा मनविया और खून हैज रहम में जमा हो जाते हैं, और वालदा का नफ्स उसको की गई वही के मुताबिक इसमें तदबीर करता है, ये जो कुछ करना होता है। उफ, मैं जब इसकी डिटेल्स पढ़ता हूँ तो मैं हैरान हो जाता हूँ, बिल्कुल दिमाग मेरा कि अल्लाह पाक ने क्या कितने बारीकी के साथ ये सारे निज़ाम बनाए हुए। बाज़ बातें मैं कर भी नहीं सकता, मजबूरी है क्योंकि औरतें भी सुन रही, लेकिन इतने डिटेल्स हैं कि मैं हैरान हो जाता हूँ कि क्या अल्लाह ताला की कारीगरी है इसके अंदर। हाँ जी, तो इससे दिल जिगर और दिमाग जाहिर होते हैं, ये तीन बड़ी अहम चीजें। फिर स्टेज पर इसमें रूह भोंक दी जाती है। हाँ जी, इससे हर दो सूरतें आपस में बदल जाती है और इससे एक तीसरी सूरत पे जाओ पैदा हो जाती है, ये एक इनकलाब होता है। ये सारी तदबीर इसके डीएनए में महफूज होता है। कुल औज़ु बिरब्बिल फलक, ये फलक यही चीज है, ये सिर्फ पो पटना नहीं है, हर इनकलाब जो पैदा होता है तकवीनी वो सब फलक में आता है। यानी एक चीज होती है और सिर्फ सब चीजें बदल के दूसरी चीज बन जाती है, ये कुलोज़ फलक, क्योंकि इसके बाद फिर तखलीक का सिलसिला मिन शर्र मा खलक, ठीक है ना, अल्लाह पाक ने इस फलक से जो जो चीजें बनाई है वो सब की शर से मैं पना मांगता हूँ, मिन शर्र मा खलक। तो ये इसका मतलब ये है कि जो हाँ इसके डीएनए इसमें जो काम जिस तरह जिस तरह किसी जिंदा जिस्म ने करना होता है उसका पूरा निज़ाम इसमें मौजूद होता है। ये जिस्म के करबो खुलियों में, हर खुलिये में होता है, انسان یا جانور کے ہر خلیے میں پورے انسان یا جانور کی نمائندگی ہوتی ہے. ہاں جی, یہ کلوننگ جو آج کل ہو رہی ہے وہ یہی اسی ایک سل کو لے کر جو ہے نا پورا وہ کڑا کر دیتے ہیں. اب آتے ہم نفس ناطقہ کی طرف. انسان نفس نباتی و حیوانی نفس کے مقابلے میں زیادہ ترقی یافتہ انسانی نفس ہے. یہ نفس کلیہ کے قریب ترین مثالی جزء ہے, یعنی کائنات کا جو نفس کلیہ, کائنات کا جو تدبیری نظام ہے, تو انسان جو ہے وہ اس کا تدبیری نظام اس سے بہت قریب ہے, اس کے بہت قریب ہے. تبھی تو اس کو خلیفہ بنایا. ہاں جی, کیونکہ خلیفہ میں وہ تمام صفات ہوتے ہیں جن کا وہ خلیفہ ہوتا ہے. ہاں جی, تو اس کو پورے نظام کا خلیفہ بنایا ہے. اس سے سارے لطائف پوٹتے ہیں. اس کے ڈی این اے میں وہ خصوصی صفات بھی ہوتے ہیں جو کہ نباتی اور حیوانی نسل میں نہیں ہوتے. انسان کا حیوان ناطق ہونا, انسان کا حیوان ناطق ہونے کے لحاظ سے اس میں حیوان کے نفس حیوانی کے صفات کے رکھنے کے ساتھ ساتھ اس میں ناطق ہونے کے اعتبار سے شعور کے جو صفات ہیں وہ بھی رکھ دیے جاتے ہیں. ہاں جی, کیونکہ حیوانات کے دو جز ہیں نا, ایک حیوان ہے اور دوسرا ناطق ہے. جس سے یہ سارے مخلوقات میں ممتاز ہے, لیکن اب تک صرف مادے کی تیاری ہے. اس کو صورت مثالی علی مثال سے روح مثالی کی روحی ملکوت کی صورت میں عطا ہوگی. یعنی ابھی تک اس کا مادہ بن گیا ہے نفس ناطقہ. ہاں جی, نفس مطلب مادہ سے, مادہ کو جب صورت عطا کی جاتی ہے تو وہ ایک چیز بن جاتی ہے. تو نفس ناطقہ موجود ہے, اس کو صورت مثالی یعنی روحی ملکوت ہی وہ جب دی جائے گی تو بس وہ انسان بن جائے گا. کیسے؟ روحی ملکوت. یہ کیا چیز ہے؟ یہ تیسرا جز ہے. اللہ تعالیٰ نے نوع انسانی کی تخلیق کا ارادہ فرمایا, جیسے کہ ارشاد باری تعالیٰ ہے, وَإِذْ قَالَ رَبُّكَ الْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً. تو اللہ پاک نے آدم علیہ السلام کو پیدا کرنے کا صرف ارادہ نہیں فرمایا تھا, بلکہ آدم علیہ السلام کو بما اولاد کے جو قیامت تک پیدا ہونے والے تھے سب کا ارادہ فرمایا تھا. اور جو ایک تھا وہ سب تھا, جو ایک تھا وہ سب تھا. جیسے کہ ہر ایک آئینے میں آفتاب کی صورت ظاہر ہو, لیکن اس کے ارد مختلف رنگوں اور سائزوں کے کئی آئینے اگر رکھ دیے جائیں تو ہر ایک آئینے میں وہ صورت جلوہ گر ہوگی. اب ایک ہی حیثیت سے وہ تو ساری صورتیں اپنے مستقل وجود رکھتی ہیں, لیکن دوسری حیثیت سے ساری صورتیں اس ایک اجمالی صورت کے تمام اس کی مرہون منت ہے. یعنی آئی تو اس سے ہی نا, البتہ یہ ہے کہ ہر آئینے کی اپنی جو پوسچر ہے اس کے مطابق اس کی صورت بنی ہے. لہذا ان صورتوں میں سے ہر صورت ایک انسان کی روح ہے. گویا کہ یہ جو ایک انسان ہے وہ سارے انسانوں کا پورا ایک ریپرزینٹیٹو سسٹم ہے, جو اپنے اپنے معین وقت پر اس صورت کو اس وقت کے نفس کلیہ کی کسی معین جز یا نفس ناطقہ کے ساتھ ملاتا ہے. جب اس معین جز میں روح روائی پونگ دی جاتی ہے, جس سے وہ جز اپنے مطلوبہ شکل میں ظاہر ہوتا ہے اور روحانی صورت میں روح ملکوت کے ساتھ متحد ہو جاتی ہے, تو پھر وہ حضیرت القدس میں حاضر ہوتا ہے. کیونکہ اب تینوں ایک ہو گئے ہیں, اس سے مکمل انسان بن گیا. اب جب مکمل انسان بن گیا تو مکلف بھی ہو گیا, مکلف بھی ہو گیا. اب بلوغ کے بعد یہ اعمال کرے گا تو یہ اعمال اچھے ہوں گے یا برے, نقطوں کی صورت میں ظاہر ہوں گے. اچھا عمل سفید نقطہ اور برا عمل سیاہ نقطہ, اور یہ چیزیں اس میں سٹور ہو رہی ہوں گی, اور یہ قیامت میں انسانی جسم کے ساتھ پھر متحد ہو جائے گی. یعنی جس وقت انسان مرے گا وقت میں آئے گا تو یہ اس کے ساتھ مل جائے گا. اب جب مل جائے گا تو اب ہاتھوں کو ہاتھ کے گناہ, آنکھوں کو آنکھ کے گناہ, زبان کو زبان کے گناہ, سارے کے سارے وہ اپنے طور پر آ جائیں گے اس میں. تو اب وہ اپنی اپنی بولی بولیں گے, ہر چیز جو کام کر چکی انسانی جسم کہ وہ بتائے گی. تھوڑا سا غور کر لینا, یہ تو حدیث شریف میں ہے نا, कुरान में, कुरान में, कुरान में तो अब ये जो है ना, कुरान में तो इतना बताया कि ऐसा होगा, लेकिन आपको पता है कि उस वक्त जो आंखें हैं वो तो यहाँ ख़त्म हो चुकी हैं, जिन हाथों ने काम किया वो ख़त्म हो चुके हैं, तो कौन बोलेगा? ठीक है ना? तो असल में ये सारा का सारा जो सिस्टम जो स्टोर हुआ है वो सारा रीइंस्टेट हो जाएगा। और आजकल ये कंप्यूटर की दुनिया में मुश्किल नहीं है, समझना। हाँ जी, कि पूरे का पूरे डेटा आप एक कंप्यूटर से दूसरे कंप्यूटर में डाल लेते हैं तो सारा कुछ उस पर आ जाता है, और फिर वही कंप्यूटर उस तरह बोलने लगता है जैसे कि पहले वो बोल रहा था। क्यों ऐसा नहीं होता? हाँ जी, हाँ, इस रूह का जब नफ्स नातिका के जरिए जिस्म से मिलाप होता है, या रूह मलकूती का, तो इस रूह की मिसाल गोया की सूरत की होती है, और नफ्स नातिका की मादे की, ये जिस्म के साथ गुल मिलकर एक और मुतहिद वजूद इंसान जन्म देता है, जिसके कुछ अहकामात यानी प्रॉपर्टीज रूह से ताल्लुक होती है और कुछ जिस्म के साथ। जैसे हाइड्रोजन और ऑक्सीजन मिलकर एक नई चीज़ बना, पानी बनाते हैं, लेकिन उस पानी से लेबॉरेटरी में दोनों को दोबारा हासिल किया जा सकता है। जिसका मतलब है कि पानी की सूरत में घुल मिलकर भी इनकी अपनी अपनी हकीकत बरकरार रहती है। या एक और मिसाल से इसको समझा जा सकता है कि जैसे मुल्क में मुख्तलिफ ओहदे तश्कील दिए जाते हैं, इसको असामी कहते हैं, वेकेंसीज। जब किसी को इसमें किसी असामी के लिए चुना जाता है तो वो शख्स और वो असामी एक जान दो काले हो जाते हैं। हाँ जी, लेकिन जब वो रिटायर हो जाए तो आदमी और असामी फिर अपने अपने इलाके की पे चले जाते हैं, न उस शख्स को फर्क पड़ता है न असामी को फर्क पड़ता है। हाँ जी, अल्ताफ़ कुद्स में इस रूह का नाम शाहबुल्लाह रहमत साहब ने रूही मलकूती रखे। नफ्स नातिका और जिस्म का ताल्लुक, नफ्स नातिका एक जौहर है, बाज़ कहते हैं कि बजाय तो खुद नफ्स नातिका मादे से पाक और मुजरद है, लेकिन जिस्म के साथ इसका ताल्लुक ऐसा है कि जिस्म के साथ मिलकर इसके अपने ज़ाती खवास बरकरार रहते हैं। अगर रंगीन कपड़ों का रंग का आईने पे नजर आने वाली सूरतों का मुकाबला किया जाए तो रंग का कपड़ों में हलूल, हलूल के मशहूर किस्म सुरियानी से ताल्लुक रखता है, सरेत करने वाला, ये जिसमें हलूल किया वो इसमें सरेद कर चुका है, जबकि आईने में जो सूरतें नजर आती है वो तरियानी किस्म का हलूल है। ठीक, जैसे उस पर तारी हो गई, लेकिन आईने में किसी किस्म की तब्दीली के रवादार नहीं। हाँ जी, यानी पहले वाले तो तब्दील कर लेते हैं, ये तब्दील नहीं करते, तरियानी जो होती है वो तब्दील नहीं करती, वो उसके इंडिपेंडेंट। जैसे आईने के अंदर सूरतें नजर आ रही तो आईने में क्या असर पड़ रहा है? आईने में कोई तब्दीली आती है? नफ्स नातिका का ताल्लुक बदन से कुछ इस किस्म का है कि वो बदन पर इस हद तक तारी है कि इसके सारे अवामल इसकी बदौलत हैं, लेकिन जिस्म में कोई मुस्तकिल तब्दीली इसकी वजह से नहीं आती। हाँ जी, एक मिसाल इसकी ये भी दी जा सकती है कि जैसे बिजली से जो बिजली की मशीनें चलती हैं, इस पर बिजली का तारी होना जाहिर है। हाँ जी, इसका बिजली का तारी होना जाहिर है, लेकिन इनमें किसी किस्म की तब्दीली, अच्छा, लेकिन बिजली जब चली जाए तो सारी मशीनें रुक जाती हैं, लेकिन इनमें किसी किस्म की तब्दीली नजर नहीं आएगी। ये चूंकि हुलूल की गैर मारूफ किस्म है, इसलिए इसका दूसरा नाम रखने में कोई हर्ज नहीं। मसलन इसको एतमाद कहा जा सकता है। नफ्स नफ्स नातिका में बदन से मुजर्रद होने की शान भी पाई जाती है और उसके मुताल्लिक होने की भी सूरत है। अब इसके बाद एक और इस्तेलाह बनाए, रूह मुनअक़िद। ये नफ्स नातिका चूंकि इंसानी जिस्म के साथ, इंसानी के साथ, जिसम इंसानी के साथ एक पिक्यूलर ताल्लुक रखता है, जब रूह मलकूती जो मादे से बिल्कुल पाक है से मिलता है तो उसको बाद लोग सिर्फ रूह और शाह से रूह मुनक़िद कहते हैं, इंशाअल्लाह रहमतुल्लाह। मेरे ख्याल में आज के लिए काफ़ी है। हाँ जी, बाद में इंशाल्लाह दूसरी चीज़ चैप्टर शुरू हो जाएगी। तो अभी मैं पढ़ लेता हूँ वो दुरूद शरीफ जो है, चेले दी शरीफ, फिर इंशाल्लाह दुरूद शरीफ की मले शुरू हो जाएगी। असल में ये तो मजबूरन हमने जो मदरसों के जो साथीज़ हैं और तलबा के लिए शुरू किया जुमेरात को, वरना हमारे जुमेरात तो असल तो दुरूद शरीफ के लिए होता है। इन बुनियादी इसमें जो हमारा जो मामूल था वो दुरूद शरीफ का था, जो दुरूद शरीफ का मामूल तो हम इसके लिए नहीं छोड़ सकते। इन चीज़ों पर को पढ़ के हम जिंदा हो जाते हैं। हाँ जी, बाकी चीज़ें तो आपको पता है मुर्दे नहीं है। بسم الله الرحمن الرحيم سلام على عباده الذين اصطفى سلام على المرسلين اللهم صل على محمد وعلى آل محمد وأنزل المقعد المقرب عندك اللهم رب هذه الدعوة القائمة والصلاة النافذة صل على محمد وارض عن الزلات صد بعد وبدا اللهم صل على محمد عبدك ورسولك وسل المؤمنين والمؤمنات والمسلمين والمسلمات اللهم صل على محمد وعلى آل محمد وبارك على محمد وعلى آل محمد وارحم محمد وآل محمد كما صليت وباركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على آل إبراهيم إنك حميد مجيد وبارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم في العالمين إنك حميد مجيد اللهم صل على محمد وأزواجه وذريته كما صليت على آل إبراهيم وبارك على محمد وأزواجه وذريته كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى أزواجه وذريته كما صليت على آل إبراهيم وبارك على محمد وعلى أزواج وذريته كما باركت على آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد النبي وأزواج أمهات المؤمنين وذريته وآل بيته كما صليت على إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وترحم على محمد وعلى آل محمد كما ترحمت على إبراهيم وعلى آل إبراهيم اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم ترحم على محمد وعلى آل محمد كما ترحمت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم تهن على محمد ولا آل محمد كما تهنت على إبراهيم ولا آل إبراهيم إنك حميد مجيد. اللهم سلم على محمد ولا آل محمد كما سلمت على إبراهيم ولا آل إبراهيم إنك حميد مجيد. اللهم صل على محمد ولا آل محمد وبارك وسلم على محمد ولا آل محمد وارحم محمد ولا آل محمد كما صليت وباركت وسلمت على إبراهيم ولا آل إبراهيم في العالمين إنك حميد مجيد. اللهم صل على محمد ولا آل محمد كما صليت على إبراهيم ولا آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد ولا آل محمد كما باركت على إبراهيم ولا آل إبراهيم إنك حميد مجيد. اللهم صل على محمد عبدك ورسولك كما صليت على آل إبراهيم وبارك على محمد وعلى آل محمد كما باركت على آل إبراهيم إنك حميد مجيد. اللهم صل على محمد النبي وعلى آل محمد كما صليت على إبراهيم وبارك على محمد النبي الأمي كما باركت على إبراهيم إنك حميد مجيد. اللهم صل على محمد عبدك ورسولك النبي الأمي وعلى آل محمد. اللهم صل على محمد وعلى آل محمد صلاة تكون لك رزا وله جزاء وليحك يدا وآت الوسيلة والفضيلة والمقام المحمود الذي وعدته واجزي عنا ما هو أهله واجزي أفضل ما جازيت نبيا قومه ورسول أمته وصل على جميع إخواني من النبيين والصالحين يا أرحم الراحمين. اللهم صل على محمد النبي الأمي ولا آل محمد كما صليت على إبراهيم ولا آل إبراهيم وبارك على محمد النبي الأمي ولا آل محمد كما باركت على إبراهيم ولا آل إبراهيم إنك حميد مجيد. اللهم صل على محمد ولا آل بيتك كما صليت على إبراهيم إنك حميد مجيد. اللهم صل علينا ما هم اللهم بارك على محمد ولا آل بيتك كما باركت على إبراهيم إنك حميد مجيد. اللهم بارك علينا ما هم صلاة الله وصلاة المؤمنين على محمد النبي الأمي. اللهم اجعل صلاتك ورحمتك وبركاتك على محمد وعلى آل محمد كما جعلت على آل إبراهيم إنك حميد مجيد. وبارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. وصلى الله على النبي الأمي. التحيات لله والصلوات والطيبات. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. التحيات الطيبات الصلوات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. التحيات لله الطيبات الصلوات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. التحيات المباركات الصلوات الطيبات لله. سلام عليك أيها النبي ورحمة الله وبركاته. سلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. بسم الله بالله التحيات لله والصلوات الطيبات. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. أسأل الله الجنة أعوذ بالله من النار. التحيات لله الزاكيات لله الطيبات الصلوات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. بسم الله بالله خير أسماء التحيات الطيبات الصلوات لله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. أرسله بالحق بشيرا ونذيرا وأن الساعة آتية لا ريب فيها. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اللهم اغفر لي واهدني. التحيات الطيبات الصلوات الملك لله. السلام عليك ايها النبي ورحمه الله وبركاته. بسم الله التحيات لله الصلوات لله الزكيات لله. السلام على النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. شهدت ان لا اله الا الله شهدت ان محمد رسول الله. التحيات الطيبات الصلوات الزكيات لله. اشهد ان لا اله الا وحده لا شريك له وأن محمد عبده ورسوله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات الطيبات الصلوات الزكيات لله. أشهد أن لا إله إلا الله وأشهد أن محمد عبد الله ورسوله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات صلوات الله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات لله الصلوات الطيبات. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. التحيات المباركات الصلوات الطيبات لله. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا رسول الله. بسم الله والسلام على رسول الله.